أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. بحث ہماری چل رہی تھی تعریف کے قواعد و ضوابط میں کہ کن قواعد کو مد نظر رکھا جائے تو تعریف صحیح اور حقیقی کہلائے گی. دو قاعدے کل آپ کی خدمت میں بیان ہو گئے تھے. پہلا قاعدہ یہ تھا کہ تعریف جو ہے وہ جامع اور مانع ہونی چاہیے, اور یہ اس وقت ہو سکتی ہے کہ جب معرف اور معرف مصداق کے اعتبار سے تساوی کی نسبت رکھتے ہوں. اور دوسرا قاعدہ جو بیان کیا تھا آپ کی خدمت میں وہ تھا کہ معرف مفہومی اور لفظی اعتبار سے معرف سے زیادہ روشن ہونا چاہیے. یہ دو قاعدے آپ کی خدمت میں بیان ہوئے تھے. اس کے بعد جو تیسرا قاعدہ ذکر کرتے ہیں وہ یہ کہ تعریف کرتے وقت معرف اور معرف میں مفہومی اعتبار سے تغایر پایا جانا چاہیے, یعنی غیر سے نکلا ہے تغایر, مغایر ہونا چاہیے یعنی جدا ہونے چاہیے, مفہومی اعتبار سے جدا ہوں, دو الگ الگ مفہوم ہوں, یعنی مفہومی اعتبار سے مترادف نہ ہوں, مفہومی اعتبار سے ایک جیسے نہ ہوں بلکہ ان میں اختلاف ہونا چاہیے, جدا ہونے چاہیے مفہومی اعتبار سے. مثلا اگر کوئی تعریف کر دے, مثلا کوئی کہے کہ انسان کیا ہے, وہ آ کر کے بشر ہے, خب انسان کا مفہوم بھی وہی ہے بشر کا مفہوم بھی وہی ہے, فقط لفظ بدلنے سے تو کوئی مشکل حل نہیں ہوتی ہے. بس یہ تعریف نہ تو تعریف حقیقی کہلائے گی اور نہ ہی تعریف صحیح کہلائے گی, چونکہ کوئی نئی چیز نہیں کر رہا. جس طریقے سے انسان مجہول ہے بشر بھی مجہول ہی ہے اسی طریقے سے. اس کو تعریف لفظی و لغوی تو کہہ سکتے ہیں کہ انسان کو بشر کے ساتھ تعریف کریں, لیکن یہ تعریف حقیقی نہیں کہلائے گی کہ جو ہماری مد نظر ہے. بات واضح ہوئی ہے؟ چوتھا قانون جو یہاں پر بیان کرتے ہیں وہ یہ کہ تعریف دوری نہیں ہونی چاہیے. یہاں پہ دور کو تھوڑا وضاحت کرنے کی ضرورت ہے اور یہ قانون جو ہے وہ سمجھ میں آ جائے گا. منطق اور فلسفے میں دو چیزیں ذکر ہوتی ہیں کہ جس کے اوپر بہت ساری ہماری دلیلیں قائم ہیں. ایک اس میں سے دور ہے اور ایک اس میں تسلسل ہے. تسلسل سے ہماری ابھی بحث نہیں ہے, ابھی ہماری بحث دور سے ہے. دور کسے کہتے ہیں؟ دور یہ ہے کہ ایک چیز دوسری چیز پر موقوف ہو اپنے وجود میں, اور دوسری چیز پہلی چیز پر موقوف ہو. اس کو کہیں گے تو دور لازم آئے گا. مثلا اگر کوئی کہے کہ الف کیا ہے, وہ کہے با, اور پوچھا جائے با کیا ہے, وہ کہے الف. یہ دور ہے, کیونکہ ایک الف کو سمجھنا ہے تو با کو سمجھو, با کو سمجھنا ہے تو الف کو سمجھو. اگر اس قسم کی کوئی تعریف کرے تو اس کو کہتے ہیں تعریف دوری, دور لازم آئے گا. یہ دور دو قسم کا ہے. بعض اوقات دور جو ہے وہ سری ہوتا ہے سواد کے ساتھ, اور ہا حلوے والی سریح دور سری ہوتا ہے, اور بعض اوقات دور مزمر ہوتا ہے زواد کے ساتھ مزمر. دور سری کسے کہتے ہیں؟ کہ جہاں پر واسطہ موجود نہ ہو, جیسا کہ ابھی بیان کیا الف موقوف ہے بے پر, بے موقوف ہے الف پر, یہ دور سری ہے. لیکن دور مزمر وہاں کہا جاتا ہے کہ جہاں پر واسطہ موجود ہو. مثلا کہا جائے الف کو کس نے بنایا, کہیں با نے. با کو کس نے بنایا, جیم نے. جیم کو کس نے بنایا, الف نے. یا مثلا یوں کہیں کہ الف کی تعریف کریں تو کہیں الف با ہے، با کی تعریف کرو با کیا ہے جیم ہے، جیم کی تعریف کرو جیم الف ہے. اب یہاں پہ جو آپ جیم سے پلٹ رہے ہیں الف کی طرف تو یہ بھی دور ہی ہے، چونکہ بالآخر آپ پہلے نقطے کی طرف واپس آ گئے ہیں، پر جب پہلے نقطے کی طرف واپس آئے ہیں تو یہ دور ہے، لیکن یہاں پر ایک واسطہ موجود ہے، کہاں؟ وہ بے والا، کیونکہ آپ بے سے نہیں پلٹے الف کی طرف بلکہ کیا ہے جیم سے پلٹے ہیں الف کی طرف. مثلا اگر ان کی مثالیں اگر دیکھی جائیں تو مثالیں انتہائی واضح ہیں. میں اس کو منطق مظفر میں نہیں دیکھ سکا، بڑی پیاری مثالیں جو ہیں جناب مظفر نے منطق مظفر میں جو ہے بیان کی ہیں، دور مسرح اور دور مزمر کی. خدا کرے جلدی جلدی مل جائے یہ، تو مثال جو ہے وہ بڑی پیاری سمجھ میں آ جائے گی. مطلب اب یہ بھی مجھے یاد نہیں ہے کہ جناب مظفر نے یہ کون سی بحث میں مثالیں دی ہیں، اللہ جو ہے وہ ہاں میرا خیال تاریخ کے باب میں ہی تھا. امید ہے کہ شاید مل جائے. ہاں یہ ہے، مثلا اسی تعریف کی ہی جب بحث چل رہی تھی تو اس میں اسی مطلب کو جو ہے وہ جناب مظفر نے بھی بیان کیا ہے، دور مسرح اور دور مزمر کو. دور مسرح کی تعریف اپنا مثال یہ بیان کرتے ہیں کہ مثلا کوئی انسان کہے کہ سورج کی تعریف کرو، اور وہ تعریف یہ کرتا ہے کہ سورج ایک کوکب ہے کہ جس کہ جو کیا ہے دن میں طلوع کرتا ہے، ایک ستارہ ہے کہ جو کیا ہے دن میں طلوع کرتا ہے، یا سیارہ ہے جو بھی آپ نام لے لیں. کیا سورج کو ستارہ کہتے ہیں سیارہ کہتے ہیں؟ ستارہ کہتے ہیں. بہرحال یہ اچھا، سورج جو ہے وہ کیا ہے کوکب ہے کہ جو دن میں طلوع کرتا ہے. اب کوئی بندہ آ کر کہے کہ دن کیا ہے، دن کی تعریف کرو، تو کہتے ہیں دن کی تعریف کیا کی جائے گی، ایسا زمانہ ہے کہ جس میں سورج طلوع کرتا ہے. تعریف دوری ہے، کیونکہ آپ سورج کو پہچاننا چاہتے تھے تو آپ نے تعریف میں دن کا لفظ استعمال کیا، یعنی ایسا کوکب ہے کہ جو دن میں طلوع کرتا ہے. پس دن کے ذریعے آپ سورج کی توضیح بیان کر رہے تھے، تعریف کر رہے تھے، لیکن جب آپ کو کہا گیا کہ دن کی تعریف کرو تو آپ نے کہا کہ دن ایسا زمانہ ہے جس زمانے میں سورج طلوع کرتا ہے. پس دن سورج کی تعریف کریں تو دن بیچ میں آتا ہے، دن کی تعریف کرو تو سورج بیچ میں آتا ہے، پس ایک دوسرے پر موقوف ہیں. دن کو سمجھنا ہے تو سورج کو سمجھو، سورج کو سمجھنا ہے تو دن کو سمجھو. اس کو کہتے ہیں تعریف دوری، اور یہ دور کیا ہے مسرح ہے، یعنی دور سری ہے جس کے اندر واسطہ نہیں ہے، فوراً ہی پلٹ جاتے ہیں. سورج کی تعریف کرو وہ کوکب کے جو دن میں طلوع کرے، دن کی تعریف کرو وہ زمانہ جس میں سورج طلوع کرے، تو فوراً پلٹ جاتا ہے، اس کو دور سری کہیں گے. دور مزمر کیا ہے؟ دور مزمر عرض کیا کہ جس میں کیا ہے واسطہ موجود ہو، فوراً نہ پلٹے بلکہ ایک دو واسطوں کے بعد جو ہے وہ پلٹے. کیسے؟ مثلا اس کی تعریف جو ہے، اس کی مثال جو ہے جناب مظفر یوں بیان کرتے ہیں، ریاضی سے مثال لے کر آتے ہیں. مثلا کہتے ہیں کہ دو کی تعریف کرو، کسی کو کہا جائے کہ دو کی تعریف کرو، وہ کہتا ہے دو کیا ہے زوجن اول، پہلے دو زوج کیا ہیں، نہ پہلا زوج کیا ہے دو ہے، یوں تعریف کر دے کوئی بندہ، دو کیا ہے پہلا زوج، زوجن اول. آپ عدد ایک سے اگر شروع کریں تو پہلا زوج کیا آتا ہے دو ہی آتا ہے، جفت، یعنی جس کو اردو میں کہتے ہیں. अच्छा, आपने दो की तारीफ की है कि दो उस अदद को कहते हैं कि जो पहला जोज है। अब कोई बंदा अगर आपको कहे कि जोज की तारीफ करो यानी जुफ्त की तारीफ करो, तो जुफ्त की तारीफ ये की जाएगी, जुफ्त उस अदद को कहते हैं जो मुसावी पर तकसीम हो जाए। जुफ्त की यही तारीफ है, जो मुसावी पर तकसीम हो जाता है। चार जुफ्त है, दो में तकसीम हो जाएगा। छह जुफ्त है, तीन तीन पे तकसीम हो जाएगा। मुसावी पे तकसीम होता है। खूब, अब क्या हुआ, हमने दो की तारीफ की जोज के साथ, जोज की तारीफ की हमने किसके साथ, कि वो मुनकसिम हो सकता है मुसावी के साथ। बस हमने मुसावी के साथ उसकी जो है वो तारीफ की। खूब, आप कोई कहता है कि खुद मुतसावी किसे कहते हैं। मुतसावी की जब तारीफ करेंगे तो कहेंगे कि मुतसावी उन दो चीजों को कहा जाता है कि जो क्या है, एक दूसरे पर सिद्ध करती हैं, एक दूसरे के मुताबिक हैं। दुरुस्त है, एक दूसरे के मुताबिक हैं, एक दूसरे जैसी हैं। मुसावी तभी कहेंगे ना कि दो चीजें तो हैं लेकिन एक दूसरे के मुताबिक हैं, एक दूसरे जैसी हैं। मुसावी की आप यह तारीफ करते हैं। खूब, अब कोई बंदा आकर कहे कि ये जो आपने तारीफ में कहा है कि दो चीजें हैं, मुतसावी क्या है, दो चीजें हैं कि जो एक जैसी होती हैं, हम कहते हैं दो चीजों की तारीफ करो। शैआन किसे कहते हैं, दो चीजें होना किसे कहते हैं। वो अगला बंदा तारीफ करता है, शैआन यानी इस्नान, शैआन यानी इस्नान, दो चीजें यानी दो। ये उर्दू में चूंकि बयान कर रहा हूं लिहाजा बाज़ औक़ात मुमकिन नहीं है। मसलन अरबी में अगर चलें तो क्या बनेगा, अदद इस्नैन यानी दो, दो का अदद इस्नैन यानी जोज। जोज की तारीफ करो तो वो मुनकसिम है मुतसावी के ऊपर। मुतसावी क्या है, वो शैआन है कि जो कि एक दूसरे के मुताबिक हैं, एक जैसे हैं। शैआन क्या है, इस्नान। शै क्या है, इस्नान। तो अब हमने क्या किया, वापस पलटा इस्नान के ऊपर। आप कितने, दो तीन वास्ते आए हैं। मसलन हमने स्नान की तारीफ करना चाहिए, देखें किताब में यूं दायरा बना हुआ है, स्नान की तारीफ करना चाहिए हमने जोज के साथ, जोज की तारीफ करना चाहिए तो मुतसावियान के साथ की, मुतसावियान की तारीफ की तो शैआन के साथ की, और शैआन की जब तारीफ की तो स्नान बीच में आ गया। तो बिल आखिर हमने क्या किया, तीन वास्तों के साथ पलट कर आए स्नान के ऊपर। इसको कहते हैं दौरे मुजमर, यानी दौर है लेकिन क्या है, ये वास्ता रखता है। बस जब हम दौर से आशना हो गए कि दौर किसे कहते हैं और दौर की अकसाम से हम आशना हो गए, तो अब ये हुक्म मौजूद है मंतिक और फलसफे में कि दौर बातिल है, दौर गलत है। अगर कोई चीज, अगर आपकी तहकीक का नतीजा दौर निकले तो समझ जाएं आपकी दलील बातिल है। बस अगर आप तारीफ करते हैं और उस तारीफ के अंदर दौर पाया जाता होगा, ये समझ जाएं कि आपकी तारीफ गलत है। मतवाजे बस हर वो चीज जिसके जरिए दौर लाजिम आए, समझ जाएं वो गलत है। बस अगर आप तारीफ करते हैं, तारीफ दोरी निकलती है, तो समझिए आपकी तारीफ गलत है, तारीफ आपकी ठीक नहीं है। बस चौथा कानून क्या है कि आपकी तारीफ दोरी ना हो, जैसा कि आपको मिसालें दी हैं। आप ऐसी तारीफ करें कि उसमें दौर लाजिम ना आए। बराजो के अब दौर बातिल क्यों है, इसकी दलीलें फलसफे में तफसीली किताबों में जिक्र हैं, वो काबिले फहम नहीं है इस सतह में। वो फिर जब सतह बुलंद हो और फलसफे में जाएं तो वहां पर तफसील से ये बातें जिक्र हैं कि दौर क्यों बातिल है, तसलसल क्यों बातिल है। मैं भी यहां पर उसको जिक्र नहीं करता, मुमकिन है शायद आगे चल के बहसों में आ भी जाए और इशारा करना पड़ जाए, तो जब इसका मौका आएगा तो वहां पर हम इसको इशारा करेंगे। बस हमारे चार कानून हैं तारीफ के। ये जो आखिरी दो कानून बयान किए हैं, ये दो कानून उस पहले दो कानूनों के होते हुए इनको जिक्र करने की जरूरत नहीं है। यानी पहले दो कानून क्या थे, हमारी तारीफ जामे और माने हो, और तारीफ हमारी क्या हो, वो तारीफ हमारी क्या हो, साहिब तारीफ से रोशन हो, यानी मुअर्रफ रोशन तर हो किससे, मुअर्रफ से। ये दो का, इस दो कानून के अंदर ये आखिरी दो कानून भी पोशीदा है कि जहां हमने कहा आकर के तगायुर मफहूमी पाया जाना चाहिए, मफहूमी एतबार से जुदा होने चाहिए, और इसी तरीके से क्या है, तारीफ जो है वो दोरी नहीं होनी चाहिए। तो ये क्या है, इतनी दो कानून जो पहले हमने जिक्र किए हैं उन वो का किफायत करते हैं। ये जो दो हमने थोड़ी वजाहत के लिए जिक्र कर दिए ताकि मुमकिन है वो पहले दो कानून कोई बंदा पढ़े इन दो की तरफ तवज्जो ना रहे, हमने खोल के बयान कर दिया ताकि हर बंदा जो है मुतवज्जे हो जाए कि ये कवायद होने जरूरी है। बस असासी तरीन कायदे क्या थे, वो दो थे, इन्हीं ये दो भी उन्हीं में पोशीदा थे, लेकिन हमने तालीमी एतबार से उनको जो है वो जुदा कर दिया, और वो यानी गोया के चार ही कानून हैं। ये एक मतलब हमारा जो है वो खत्म हो जाता है, कवायद व जवाबित हमने समझ लिए दुरुस्त है कि सही तारीफ के कवायद क्या है। अब बहस आगे आ जाती है कि तारीफ की अकसाम क्या है, कितनी किस्म की तारीफ हम कर सकते हैं, कितनी किस्म की तारीफ मुमकिन है। फरमाते हैं कि तारीफ की चार किस्में हम कर सकते हैं, हद ताम, हद नाकिस, रस्म ताम और रस्म नाकिस। यानी आप यूं समझें कि पहली दफा हम तारीफ को दो हिस्सों में तकसीम करेंगे, तारीफ या हदी होगी या रस्मी होगी। तारीफ हदी फिर तकसीम होगी दो किस्मों की तरफ, या ताम होगी या नाकिस, और तारीफ रस्मी भी दो हिस्सों में तकसीम होगी, या ताम होगी या नाकिस। इस तरीके से ये चार किस्में बन जाती हैं। तारीफ हदी के अंदर मकसद व गरज व हदफ एक शय की हकीकत को बयान करना होता है, और तारीफ रस्मी के अंदर हमारी असली गरज क्या होती है कि हम इस शय को दूसरी अशिया से जुदा कर सकें। और हमने क्या कहा था, तारीफ सही तारीफ वही कहलाएगी कि जो या दो हदफ पूरे हासिल करे या हदकल एक हदफ हासिल करे। वो कौन सा हदफ था, कि एक चीज को बाकी अशिया से जुदा कर दे। तारीफ हदी अगर हो वो दोनों हदफ पूरे करती है, क्योंकि आप जब एक चीज की हकीकत को बयान कर देंगे तो हकीकत को जानने के बाद ऑटोमेटिकली वो चीज क्या हो जाएगी, बाकियों से जुदा नजर आएगी। जब आपको एक चीज की तमाम जातियात का पता चल जाएगा तो आपको यह भी पता चल जाएगा कि जिनके अंदर यह चीज नहीं पाई जाती वो इस तारीफ में नहीं आ सकते। आप कह सकते हैं फलाना इसमें नहीं है, फलाना इसमें नहीं है, क्योंकि आपको मिलाग मिल जाएगा, क्योंकि आप उस चीज की हकीकत को जान चुके हैं। लेकिन तारीफ रस्मी जो है वो एक शय को बाकी अशिया से जुदा तो कर देती है लेकिन उस चीज की हकीकत को बयान नहीं कर सकती, हकीकत कामिल को, कामिल हकीकत को बयान नहीं कर सकती। जब हम पढ़ेंगे कि इनकी तारीफें क्या हैं तो ये बात हमें वहां पर समझ में आ जाएगी। दुरुस्त है। फिर यहां पर ये चीज फरमाते हैं कि अगर हमने ये जानना है कि हद ताम किसे कहते हैं, हद नाकिस किसे कहते हैं, रस्म ताम किसे कहते हैं, रस्म नाकिस किसे कहते हैं, अगर हमने इसको जानना है तो हमें एक मुकदमा बयान करने की जरूरत है। उस मुकदमे का नाम कुल्लियात खम्स है। खम्स यानी पांच, कुल्लियात कुल्ली की जमा है, पांच कुल्ली यानी ऐसा बाब कि जिसमें पांच कुल्ली का जिक्र होता है। کلیات خمس. یہ کلیات خمس کا باب انتہائی اہمیت کا حامل ہے، یعنی باب تعریف اس وقت صحیح سمجھ میں آتا ہے کہ جب انسان ان کلیات خمس کو صحیح طریقے سے سمجھ جائے. منطق مظفر میں اگر آپ جا کر دیکھیں تو پہلے کلیات خمس کو بیان کیا گیا ہے، بعد میں تعریف کے باب کو شروع کیا گیا ہے، کیونکہ یہ کلیات خمس کا مقدمہ ہے، تعریف کا مقدمہ ہے کلیات خمس، اس وجہ سے. لیکن اس کتاب والے نے کیا کیا ہے، اس نے چونکہ سارے مقدمات ختم ہو گئے تھے تعریف کے باب والے، تو اب باب تعریف کو شروع کر دیا. باب تعریف کی تعریف بیان کی، تاریخچہ بیان کیا، اہمیت بیان کی، اقسام تعریف بیان کر دی. اب آ کر انہوں نے کہا کہ اگر مکمل طور پہ اقسام تعریف کو سمجھنا ہے تو کلیات خمس کو سمجھنا ضروری ہے. تو اب انہوں نے کیا ہے، کلیات خمس کو یہاں پر بیان کرنا شروع کیا. تو یہ درس جو ہے وہ کہاں ہے، 16 نمبر درس میں ہم تفصیل سے پڑھیں گے. ایک اور مطلب جو اس کتاب میں ذکر ہوا ہے وہ یہ ہے کہ ہم آیا ہر چیز کی تعریف کر سکتے ہیں، یا بعض ایسے مورد ہیں کہ جہاں پر انسان تعریف نہیں کر سکتا. تو فرماتے ہیں دو ایسے مورد ہیں کہ جہاں پر انسان تعریف نہیں کر سکتا ان کی. پہلا مورد وہ حقائق کے جو بسیط ہیں، ایسی حقیقت کے جو کیا ہو، بسیط ہو. بسیط سے کیا مراد ہے، یعنی ایسی حقیقت کے جو جز نہیں رکھتی، بغیر جز کے ہے، مرکب نہیں ہے. پس جب ایک چیز ایک حقیقت بسیط ہے، جز نہیں رکھتی ہے، تو اس کی تعریف بھی نہیں کی جا سکتی. کیوں؟ کیونکہ تعریف تو اس کی جا سکتی ہے جس کے اجزاء ہوں، کیونکہ تعریف میں اجزاء کو ذکر کیا جاتا ہے. کہ ہم ابھی اقسام تعریف کو جب ہم کھول کر بیان کریں گے وہاں یہ مطلب جو ہے وہ سمجھ میں آ جائے گا مکمل طور پہ، کہ تعریف ہوتی ہی اس چیز کی ہے کہ جو اجزاء رکھتا ہو. اور جو اجزاء نہیں رکھتا اس کی تعریف بھی نہیں کی جا سکتی. بس یہ وہ بات سمجھ میں آ گئی کہ جو بسیط حقیقتیں ہیں ان کی ہم تعریف نہیں کر سکتے. اس کی مثال ہم کیا دے سکتے ہیں، مثال اس کی ہم یہ دے سکتے ہیں کہ خداوند متعال، خدا کی ذات بسیط ہے، خدا مرکب نہیں ہے، ہر قسم کی ترکیب سے پاک ہے. عقائد اور فلسفے میں یہ عقلی دلیلوں سے ثابت ہے. بس اگر کوئی کہے کہ خدا کی حقیقی تعریف بیان کرو، تو ہم اس کی تعریف بیان نہیں کر سکتے. اس کے بعد ایک اور حقیقت جو بسیط ہیں وہ اجناس عالیہ ہیں، کہ اس کو ہم بعد میں یعنی سمجھیں گے کہ اجناس عالیہ کسے کہتے ہیں. یہ اگلے بابوں کے ساتھ مرتبط ہے، فقط نام سن لیں اور اس حقیقت کو سمجھنا اس کا مرحلہ بعد میں ہے. بس
تعریف نہیں کی جا سکتی
ان کی، تعریف اجناس عالیہ کی تعریف نہیں کی جا سکتی. اجناس عالیہ کیا ہیں، اور چونکہ اجناس عالیہ بھی بسیط ہیں تو اس کا مطلب جو ہے وہ ہمیں بعد میں سمجھ میں آ جائے گا. دوسرا گروہ جو جس کی تعریف نہیں کی جا سکتی وہ بدیہی مفہوم ہے. بدیہی مفہوم جو ہے اس کی تعریف ممکن نہیں ہے. کیوں؟ فرماتے ہیں اس لیے کہ وہ مفہوم اتنا روشن ہے کہ آپ جو بھی مفہوم اس کی تعریف کے لیے لے کر آئیں گے وہ اس کی تعریف کر ہی نہیں پائے گا، کیونکہ مفہوم بدیع کہتے ہی اس کو ہیں کہ جو روشن ہو، واضح ہو اتنا کہ اس کو دلیل کی ضرورت نہیں ہے، اس کو دقت کی ضرورت نہیں ہے. انہوں نے ایک مطلب یہاں پہ ذکر کیا، میں اس کو کھولوں گا نہیں چونکہ اس میں پھر وقت زیادہ لگ جائے گا آ کے. انہوں نے یہ کہا ہے کہ بدیہی مفہوم کو تعریف کرنا ممکن نہیں ہے، چونکہ اگر تعریف حقیقی کریں گے تو دور لازم آئے گا. جیسا کہ مثلا وحدت کی اگر تعریف کی جائے اس طرح کہ وحدت اسے کہتے ہیں کہ جو تقسیم نہ ہو، جو تقسیم کو قبول نہ کرے، تقسیم نہ ہونے یعنی تقسیم کو قبول نہ کرے. وحدت کو آپ کیا کر رہے ہیں؟ جو تقسیم کو قبول نہ کرے. اور اگر آپ کثرت کی تعریف کرتے ہیں تو اس میں آپ کہتے ہیں کثرت اسے کہتے ہیں کہ جو کیا ہے تقسیم کو قبول کرے. اور اگر آپ کو کہا جائے کہ تقسیم کی تعریف کرو اس میں بھی کیا ہے یہی مفہوم جو ہیں وہ اس میں آ جائیں گے. میں انشاءاللہ کل ان کی اس دوری ہونے کو بھی تھوڑا وضاحت کر دوں گا کہ مفہوم بدیہی کی تعریف جو ہے وہ دوری کیسے ہوتی ہے. بس یہاں تک ہمیں جو مطلب سمجھ میں آیا، مطلب جو ہے ہمارے واضح ہوا، وہ یہ کہ ہم دو گروہوں کی تعریف نہیں کر سکتے، ایک وہ حقائق کے جو بسیط ہیں اور ایک وہ مفاہیم کے جو بدیہی ہیں. بات واضح ہو گئی ہے. بس یہ ہمارا یہاں پر تک جو ہے وہ 15 نمبر لیکچر جو ہے وہ ختم ہو جاتا ہے. اس کے بعد 16 نمبر لیکچر میں ہم وارد ہو جائیں گے کہ جو کلیات خمس کے بارے میں ہے، کہ یہ تھوڑا ہمارا اہم بھی چیپٹر ہے اور یہ تقریباً جو ہے وہ دو درسوں پر، تقریباً تین درسوں پر جو ہے وہ مشتمل رہے گا اور تفصیل سے ہم اس کو پڑھیں گے اور اساسی ترین ہے، دقت کرنے کی ضرورت ہوگی اس میں. اس کو کل کرتے ہیں انشاءاللہ. صلی اللہ علیہ وسلم.